आधा घंटा पूरा लेट।
ये अपने टाइम पे खत्म करें। أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، الحمد لله رب العالمين۔ بس ہماری کلام جدید میں فصل یازدہم یعنی گیارہویں فصل میں چل رہی تھی کہ جو دین در عرصہ جامع ہے، قلم روی دین کے بارے میں بحث ہے کہ دین کا نقش جامعے کے اندر کیا ہے، دین کیا کردار ادا کرتا ہے، آیا دین فقط فردی زندگی کے اندر ہونا چاہیے یا نہ فردی زندگی سے بالا تر جامعے کے اندر بھی دین اپنا ایک کردار رکھتا ہے، دین اپنا ایک نقش رکھتا ہے، دین اپنا ایک برنامہ و قوانین رکھتا ہے، اور سب کے وہ قوانین جو ہیں وہ اجرا ہو سکتے ہیں اس کے اندر۔ اس میں عرض کیا تھا کہ مختلف نظریے سامنے آئے، اس میں ایک نظریہ جو تھا وہ سیکولرزم تھا۔ سیکولرزم جدائی دین از دنیا کا قائل ہے کہ دین دنیا کے اندر نہیں آنا چاہیے، یا سیکولرزم میں افراطی نظریہ اصلا دین کے منکر ہیں، اور تھوڑا بہت جو معتدل نظریہ آپ کہہ لیں وہ یہ ہے کہ دین ہے لیکن فردی زندگی کے اندر ہے، اجتماع، جامعہ، اقتصاد اور فلان چیزوں کے اندر دین کا کوئی تعلق نہیں ہے، دین برنامہ بھی نہیں رکھتا اس قسم کا۔ پھر عرض کیا کہ ان کے مبانی جو ہیں وہ کون ہیں، کون سے ہیں جس کے اوپر یہ بیس کیا ہے جس کے اوپر یہ بلڈنگ کھڑی ہے۔ سیکولرزم کی عرض کیا تھا، اس میں ایک ہیمونزم ہے یعنی انسان گرائی ہے، عقل گرائی ہے، اور لبرلزم آزادی خواہی ہے۔ مفصل توضیح دی ہے اس کے بارے میں، دوبارہ تکرار نہیں کرتا میں اس کو۔ آج ہماری بات جو ہے وہ یہ دین اور سیاست کا اسلام میں کیا رابطہ ہے، آیا اسلام میں بھی دین سیاست سے جدا ہے یا نہ، اسلام میں نظریہ دین اور سیاست کی اہمیت کا ہے یا دائرہ محدود ہے کتنا ہے۔ مثلا یہ مختلف نظریے خود اسلام کے اندر بھی مطرح ہوئے۔ پہلی بات تو یہ تذکر دیتے ہیں یہاں پر کہ سیکولرزم یہ مسیحی معاشرے کے اندر اس نے جنم لے لیا ہے۔ عرض کیا تھا، تذکر دیا ہے بعض ابحاث کے اندر کہ قرون وسطی میں کلیسا چونکہ ہزار سال سے حکومت کر رہا تھا اور بلا وجہ کی سختیاں موجود تھیں، اور جو خرافات بھی تھیں دین کی طرف نسبت دے دیتے تھے، اور علمی نظریات جتنے تھے ان کی نفی کر دیتے تھے کیونکہ دین اس کا قائل نہیں ہے، اس قسم کی بہت ساری پابندیاں اور محدودیتیں، سختیاں، یہ ساری چیزیں تھیں، اور وہ لاوا پکتا رہا، اور ایک دن آ کر کیا وہ پھٹا، اس نے کلیسا کی حکومت کو ختم کر دیا۔ اور چونکہ دین کے مارے ہوئے تھے لہذا دین کے مخالف ہو گئے، اور سیکولرزم وہاں پہ جنم لیتا ہے آ کر۔ تو لہذا سیکولرزم کی فکر جو ہے، مبانی جو ہے، مسیحیت دین جامعے کے اندر شکل پیدا کی ہے۔ انہوں نے جس دین کا انکار کیا تھا، انہوں نے جس دین کے دائرے کو محدود کیا تھا، وہ دین مسیحیت تھا۔ ممکن ہے ان کی وہ تحریف شدہ مسیحیت جس کے ذریعے وہ جامعے کو ادارہ کر رہے تھے، اس کے اندر برنامہ موجود نہ ہو، قوانین موجود نہ ہو جامعے کے لیے، لیکن اس کا مطلب یہ نہیں ہے کہ جب انہوں نے سیکولرزم کو بیان کیا ہے، ادلہ بیان کی ہیں، اس کی تبیین کیا، اس کو کہا ہے کہ دین جو ہے وہ سیاست سے جدا ہے، ہم اس کو تصریح دے دیں اور دین اسلام کے اندر بھی اگر اس نظریے کے قائل ہو جائیں کہ چونکہ دین سیاست سے جدا ہے، غربیوں نے اس کو ثابت کر دیا ہے، لہذا دین اسلام بھی کیا ہونا چاہیے، سیاست سے جدا ہونا چاہیے، یہ بات درست نہیں ہے۔ حتیٰ کہتے ہیں کہ جو غربی ہیں وہ بھی اس بات پر تاکید کرتے ہیں، غیر مسلمان جو ہیں اس بات پر تاکید کرتے ہیں کہ دین اور سیاست کا اسلام کے اندر گہرا ربط ہے، شواہد زیاد موجود ہیں اس بات پر کہ دین اور سیاست آپس میں رابطہ رکھتے ہیں. لہذا یہ اس بات کی دلیل ہے کہ اسلام سیکولرزم کی تبلیغ نہ تو کرتا ہے اور نہ ہی اسلام کے اندر ایسے عناصر موجود ہیں کہ ہم سیکولرزم کی طرف جائیں. مثلا یہاں پر ایک عبارت نقل کرتے ہیں ایک مفکر غربی کی, وہ یہ کہتا ہے کہ حضرت محمد صلی اللہ علیہ وآلہ در این بارے بے راستی نظرات دقیقی داشت, یعنی دین و سیاست کے اندر اس پیغمبر کے دقیق نظریات تھے. و نظام سیاسی استوار و پابرجائیرہ پیریزی نمود, محکم نظام سیاسی کو نافذ کیا اور برنامہ دیا, قوانین وضع کیے اس کے لیے. بہرحال پوری عبارت نہیں پڑھتے. یہ نظریہ سیکولرزم کے ایک تذکر دیا ہے کہ ضروری نہیں ہے کہ اگر مسیحی جامعے کے اندر سیکولر طبقہ پیدا ہوا اور سیکولرزم کی طرف وہ متوجہ ہوا تو اس کو ہم تسری دے کر دین اسلام کے اندر بھی آ کر کہیں کہ دین اسلام بھی کیا ہے, سیاست سے چھوتا ہے. مسیحی ہو جائے ہو جائے, ہمیں اسے سروکار نہیں ہے, ہمیں دین سے سروکار ہے جو کہ دین اسلام ہے, وہ سیاست سے جدا نہیں ہے. یہ ایک تذکر تھا. اس کے بعد جو بات یہاں مطرح کرتے ہیں اور مہم ہے اور ایران کے جامعے کے دامنگیر ہے یہ اوائل انقلاب سے لے کر اب تک, وہ یہی ہے کہ یہاں ایسے مفکر پیدا ہوئے کہ جنہوں نے سیکولرزم کی تبلیغ شروع کی, جن میں عرض کیا تھا عبد الکریم سروش ہے, مجتہد شبستری ہے, مہدی بازرگان ہے, اور اس قسم کے مختلف مفکر ان کے جو روشن فکر شمار ہوتے تھے اور غرب زدہ تھے, انہوں نے آ کر مختلف دلائل کے ذریعے یہ ثابت کرنے کی کوشش کی ہے کہ دین اسلام حکومت نہیں چاہتا, دین اسلام کی حقیقت و گوہر معنویات ہے, دین اسلام کا ہدف حکومت قائم کرنا نہیں. یہ والی بحث جو مطرح ہوتی ہے ابھی جو اسلام کے اندر ہے کہ دین اور سیاست کا آپس میں کیا تعلق ہے, قلم روئے دین کتنی ہے, یوں میں مطرح کروں قلم روئے دین کتنی ہے, یہ والی بحث ایک الگ عنوان کے اندر بھی مطرح ہوتی ہے. آج کل صاحب کتاب وغیرہ انتظار بشر از دین, مختلف کتابیں آپ دیکھیں گے ایران کے اندر چھپی ہیں, اگر جوادی عاملی رکھتے ہیں انتظار بشر از دین, احمد امین ایک یہاں پر مفکر ہیں انہوں نے انتظار بشر از دین لکھی, اور اس کے علاوہ بھی آپ کو ضمناً یا مستقلاً کتابیں اس قسم کی ملیں گی کہ بشر کو دین سے کیا انتظار ہے. یہ عبد الکریم سروش آ کر اس بات کا قائل ہے کہ انتظار بشر از دین سے مراد یہ ہے کہ انسان اگر دین کی طرف رجوع کرنا چاہتا ہے تو سب سے پہلے اپنی حاجات کو مشخص کرے, اپنی نیازات کو مشخص کرے کہ تمہیں دین سے کیا حاجات, کیا حدین تم نے حاجات حاصل کرنی ہے, کیا نیاز تم دین سے لینا حل کرنا چاہتے ہو. یہ حاجات مشخص کرنے کے بعد تم کیا کرو, دین کی طرف جاؤ, پھر اس سے اس کا کیا کرو جواب لو. ایسا نہیں ہے کہ آپ دین میں جا کر یہ پوچھو, دین سے جا کر پوچھو کیا میری مشکلات ہیں جو آپ حل کر سکتے ہو, بلکہ وہ کہتا ہے پہلے تم اپنی مشکلات, اپنی حاجات, اپنی نیازات کو مشخص معین کرو, اس کے بعد پھر فہم دین کے اندر جاؤ اور دین سے پھر اس کے جواب طلب کرو. وہ یہ کہتا ہے کہ میں یہ بات اس لیے کہہ رہا ہوں کیونکہ جب تک انسان اپنے حاجات کو, اپنی نیازات کو مشخص نہیں کرے گا, اپنے انتظارات کو مشخص نہیں کرے گا, وہ دین کو صحیح سمجھ نہیں پائے گا. اور بل یا اس سے بہتر عبارت میں عرض کروں جو اس کی اپنی عبارت ہے, وہ یہ کہ یہ مشخص کرنا اتنا مہم ہے जो इंसान अपनी हाजात को मुअय्यन, जिस किस्म की भी हो, मुअय्यन करके दीन की तरफ जाएगा, वो दीन के अंदर मसाइल को मुख्तलिफ अंदाज में समझेंगे। मसलन मिसाल देता हूं, एक मुफक्किर मौजूद है कि जिसने ये मुशख्खस किया हुआ है कि दीन जो है वो क्या है, जिसने ये एतकाद रखा हुआ है, दीन सियासत के अंदर नक्श रखता है, दीन जामे के अंदर नक्श रखता है, लिहाजा मैं दीन के अंदर जाकर जो जामे के अंदर एहतियाजात हैं दीन से हासिल करूं। एक ये इंसान है, और एक इंसान वो है कि जिसका एतकाद ये है कि दीन का सियासत के अंदर कोई नक्श मौजूद नहीं है। जब ये दो इंसान कलाम खुदा के अंदर या कलाम आइमा के अंदर जस्तजू करेंगे जाकर, दोनों की फहम में फर्क होगा। जो मुतकिद होगा कि दीन जामे के अंदर नक्श व किरदार रखता है, वो जब आयात की तिलावत करेगा तो थोड़ा सा इशारा भी कहीं अगर मौजूद होगा तो उसको बहुत बड़ा खोलकर उसको बयान करेगा, देखा ये दीन के अंदर ये बरनामा मौजूद है, ये कानून मौजूद है, ये मसलन इस तरीके से। लेकिन जिसका नजरिया ये है कि दीन सियासत के लिए आया ही नहीं है, तो वो जब दीन की तरफ जाएगा तो वो इन्हीं आयात से, जिससे ये बंदा सियासत समझ रहा था, वो बंदा उसे सियासत नहीं समझेगा। तो लिहाजा ये इंतजार बशर अज दीन का माना क्या करता है अब्दुल करीम सरूश, वो ये कहता है कि इंतजार बशर अज दीन से मुराद ये है कि पहले तुम अपनी हाजात को, अपनी जो है नियाजात को, अपनी इंतजारात को मालूम मुशख्खस मुअय्यन करो, उसके बाद फिर दीन की तरफ जाओ, उसको हासिल करो जाकर। मसलन यूं इसकी इबारत है, आदमियान पीश अज मुराजए बे दीन बायद मसाइल राबे मसाइल असली व फरई तकसीम कर दे बाशंद। दीन की तरफ जाने से पहले जरूरी है कि वो मसाइल असली और फरी के दरमियान तफकीक करे, उसको पता हो ये मसला असली है, ये मसला है फरी है इस्लाम का, ये गौहर दीन है, ये सदफ दीन है, ये लुब दीन है, ये किशर दीन है, यानी छिलका है उसका, वह चार चूबी बराए इंतजारात खुद मालूम व मुअय्यन नमूदे बाशंद। दीन में जाने से पहले अपनी इंतजारात को मालूम व मुशख्खस कर चुके हों, वह सिपिस बे सुरागे मुथुने दीनी बेरवान, फिर वो दीन की तरफ जाए। और फिर वही वही बात जो मैंने अभी अर्ज किया उसको इस इबारत में लेकर आया मैंने, चूंकि अर्ज कर दिया पूरी इबारत नहीं पढ़ता। बात इंतजार बशर अज दीन का ये माना करता है अब्दुल करीम सरूर। लेकिन दुरुस्त नजरिया ये है कि हम इंतजार बशर अज दीन का माना यह है कि इंसान दीन के अंदर रुजू करे जाकर, दीन के अंदर से फिर इंतजारात बशर को निकाले, मालूम करे कि दीन हमारे कौन कौन से एहतियाजात का जवाब दे सकता है उसके अंदर। ना ये कि हम पहले एक अपना फर्ज, अपना एतकाद, अपना एक नजरिया बनाकर बैठ जाएं, फिर उसके जिमन में हम क्या करें जाकर दीन को समझे जाकर, ना खुद दीन के अंदर जाकर मुताला करें, दीन के अंदर बररसी व तहकीक करें और ये नतीजा निकालें कि दीन हमारे जामे के अंदर नक्श व किरदार रखता है या नहीं रखता, आया दीन जो है वो सियासत के अंदर जवाबगू है या नहीं। नहीं ये कि हम पहले से ही मुशख्खस करके बैठो कि दीन चूंकि नक्श नहीं रखता अब हम दीन को समझने जाए, या दीन नक्श रखता है ताकि हम दीन से जाकर इसका जवाब मांगे, बल्कि दीन हमें बताए कि मैं दीन सियासत के अंदर अपना बरनामा, अपना कानून, अपना जो है वो बरनामा रखता हूं या नहीं रखता। बहरहाल ये बात इसकी जो है वो दुरुस्त नहीं है। ये और भी इन्होंने साहिब किताब ने बाज बातें जिक्र की हैं, चूंकि किताब में मुजमल चीजें इन्होंने बाज चीजें नकल कर दी हैं اور اس میں مختلف نظریات ہیں، تفاصیل اور دقائق موجود ہیں کہ اگر ان سب کو تفصیل سے عرض کیا جائے تو دو تین درس درکار ہیں اس سروش کی اس نظریے کو سمجھنے کے لیے اور اس کو نقد کرنے کے لیے. میں لب آپ کے سامنے عرض کیا کر دیا کافی ہے، اور جو انسان کتاب کا مطالعہ کرے گا میرے خیال میں بعید نہیں ہے کہ وہ سمجھ جائے گا لب کیا کہنا چاہتا ہے، باقی عبارات میں انشاءاللہ خود اس کو حل کر سکتے ہیں. یہاں پر ایک اشکال یہ کیا کہ ایک جا کر مطرح کر رہے ہیں وہ یہ کہ عبد الکریم سروش سے کہہ رہے ہیں کہ تم نے جو دین کو آ کر کیا کیا ہے، کہا کہ مسائل اصلی اور مسائل فرعی کے اندر تقسیم کرنا چاہیے پہلے دین میں جانے سے پہلے، معیار کیا ہے اس کا کہ یہ فلانا اصلی ہے فلانا فرعی ہے؟ اس کا معیار بھی تو ہونا چاہیے، اور وہ معیار کیا ہے؟ معیار جو بھی تم بیان کرو گے معیار درست نہیں ہوگا. یہ اسلام نے بتانا ہے، دین نے بتانا ہے، ہمیں بتانا ہے کہ میرے مسائل اصلیہ یہ ہیں اور مسائل فرعیہ یہ ہے، نہ یہ کہ ہم پہلے جو ہے وہ مسائل اصلیہ فرعیہ کو اس میں تقسیم کریں، اور اگر تقسیم بھی کرتے ہیں تو معیار کیا ہے اس کا؟ کہاں جا کون ہمیں بتایا جا کر یہ مسائل اصلیہ ہیں یا یہ مسائل فرعیہ ہیں، جب تک کہ خود دین نہ کہے، پیغمبر نہ کہے کہ دین اسلام کے اصلی مسائل یہ ہیں اور فرعی مسائل یہ ہیں. کون بتائے گا ہمیں کہ حکومت کا مسئلہ حکومت مسئلہ اصلی اسلام ہے یا مسئلہ فرعی انسان اسلام ہے، جب تک خود دین نہ بیان کرے. بس یہ والی بات کہنا بھی کہ انتظار بشر دین کا معنی یہ ہے کہ پہلے وہ اصلی اور فرعی کو تقسیم کر کے مشرت کر کے جائے، یہ نظریہ بھی اس کا جو ہے وہ درست نہیں ہے. پھر ایک نظریہ جو یہاں پر موجود ہے وہ یہ کہ مقابل جب یہ نظریہ سامنے آیا کہ حکومت دین کا اصلی مسئلہ نہیں ہے، دین اسلام حکومت کے قیام کے لیے کوئی برنامہ نہیں رکھتا، دین اسلام حکومت کو برپا نہیں کرنا چاہتا، جواب مفکران نے دیے، بابا پیغمبر اکرم نے مدینہ میں حکومت قائم کی ہے، مولا علی نے 4 سال کیا ہے جامعہ اسلامی پر حکومت کی ہے، اس کا کیا کرو گے؟ پس معلوم ہوا کہ حد اقل مدینہ کے اندر جو حکومت قائم ہوئی تھی وہ پیغمبر نے خود اقامہ کیا، جو کہ مشرع ہے دین کا، شارع ہے دین کا. کیا جواب دو گے اس کے؟ جواب اس کا لے کر آتے ہیں، کہتے ہیں پیغمبر نے مدینہ کے اندر جو حکومت قائم کی تھی وہ نہ کہ اس وجہ سے کی تھی کہ اسلام کی طرف سے تکلیف ہے میرے اوپر کہ یہ کام انجام دو، دینی تکلیف سمجھ کر یہ حکومت قائم نہیں کی. بس کس وجہ سے کی ہے؟ کہتے ہیں پیغمبر نے تبلیغ کی، جامعہ اسلامی بن گیا، اب جامعہ چونکہ بدون نظم وجود نہیں رکھ سکتا، منظم نہیں رہ سکتا، اس کے قوانین جو ہیں وہ اجرا نہیں ہو سکتے جب تک کہ ایک ناظم درست موجود نہ ہو، تو مردم نے خود انتخاب کیا کہ اب ناظم کی تو ہمیں ضرورت ہے، رئیس کی ضرورت تو ہے، چہ بہتر ہے پیغمبر ہو، پیغمبر سے بہتر کوئی نہیں ہے ہمارے پاس، تو پیغمبر کو انہوں نے کیا کر لیا؟ منتخب کر لیا کہ تم ہمارے رئیس بنو، تم ہمارے حاکم بنو، تم ہمارے جو ہے وہ امیر بنو. تو یہ ڈیموکریسی ہے اصل میں، لوگوں نے خود انتخاب کیا ہے پیغمبر کو، نہ یہ کہ حکومت میں حاکم خدا نے بنایا اور خدا نے اور دین نے یہ کہہ کے بھیجا تھا کہ تم نے حکومت قائم کرنی ہے اور میں تمہیں مردم کا جو ہے وہ حاکم بنا رہا ہوں. وہ ڈیموکریسی کی وجہ سے بنے ہیں پیغمبر، لہذا یہ جواب جو ہے وہ دینا انہوں نے شروع کر دیا اس کے اندر. حتیٰ عرب دنیا کے اندر ایک علی عبد الرزاق نے سیکولرزم کے دفاع میں ایک کتاب لکھی ہے، الاسلام و اصول الحکم، اسلام اور حکم کے اصول و مبانی. اس کے اندر آ کر یہ بیان کرتا ہے جا کر کے دولت پیغمبر کیا ہے، ये इस्लाम के लाजमी अरकान में से है। और यही नजरिया देता है कि यहां पर जो हुकूमत कायम की थी वो डेमोक्रेसी के उनवान से थी, ना कि तकलीफ के उनवान से थी। लेकिन हकीकत क्या है इस फसल की आखिरी बहस, कि वाकया इस्लाम हुकूमती बरनामा, हुकूमती नक्शा, हुकूमती कवानीन नहीं रखता, जामे के अंदर हिदायत का कोई प्लानिंग नहीं रखता, रखता सरी हैं आयात और रिवायात इसके अंदर। अब चूंकि इन लोगों ने पहले जहनीयत बना ली है गर्बजदगी के अंदर आकर के, हुकूमत और दीन जुदा हैं आपस में, दीन और सियासत जुदा हैं आपस में, तो वो आयात व रिवायात के जो तकरीबन नस की हैसियत रखती हैं उसके अंदर भी आकर खच्चा करते हैं। मसलन हजरत यूसुफ अलैहिस्सलाम हुकूमत कायम की, हजरत सुलेमान ने खुद खुदा से मांगा है कि मुझे ऐसी हुकूमत जहानी अता कर के जिससे पहले के इससे पहले न किसी को दी हो और न कभी किसी को दो, और खुदा ने दी भी उसको हुकूमत तलब। हजरत अमीरुल मोमिनीन के नाचुल बलागा में खुतबात हैं इस बात के अंदर सराहत के दीन हुकूमत के अंदर अपना रखता है। और इससे बेहतरीन दलील जो हमारे पास मौजूद है खुद महदवियत का नजरिया है। महदवियत के अंदर आकर हम किस बात के कायल होते हैं? इस बात के कायल है कि एक मुंजी जो कि औलाद इमाम हुसैन अलैहिस्सलाम से हैं और वो हमारे बारहवें आइम्मा में बारहवें इमाम हैं, वो रिवायात मुतवातिर हैं इसके अंदर अहले सुन्नत व शिया से, कि कायल है कि ये मुंजी जब आएगा तो एक ऐसी हुकूमत कायम करेगा कि जिसके जरिए ये जमीन अदल व इंसाफ से पुर हो जाएगी। रिवायात मुतवातिर हैं इसके अंदर। चलो बाकी शवाहिद काबिले खदशा हो लेकिन ये शाहिद तो काबिले खदशा नहीं है। हजरत इमाम महदी अलैहिस्सलाम आकर तकलीफ समझकर इस काम को अंजाम देंगे, यानी दीनी वजीफा समझकर ये काम अंजाम देंगे। दीन ये कह रहा है कि एक ऐसी हुकूमत कायम हो कि जिसके अंदर अदल और इंसाफ मौजूद हो। बस नतीजा ये निकलता है कि शिया मुफक्किर मकतबे तशय्यो कभी सेकुलरिज्म की तरफ नहीं जा सकती, क्योंकि हमारा हाथ इतना पुर है कि दीन तमाम अरसा ये जिंदगी ये बशर के अंदर नक्श व किरदार रखता है, प्लानिंग रखता है वह अपना बरनामा रखता है, कि अगर इंसान उसके अंदर दिक्कत करे तो कभी सेकुलरिज्म की तरफ उसका जहन नहीं जाएगा। एक और शाहिद के जो हम बना सकते हैं कि हुकूमत कायम करना असले असास है दीन की, वो ये कि खुद दीन जुल्म सतीजी का दर्स देता है, जालिमान से मुकाबला करने का दर्स देता है खुद कुरान, और सरी है उसके अंदर। और जब जुल्म सतीजी और जालिम का मुकाबला जो करना है तो इसका मतलब क्या है? इसका मतलब यह है कि जालिमाना सिस्टम को कबूल नहीं करना, बल्कि ऐसा निजाम कायम करना जो जालिमाना ना हो। तो जालिमाना ना हो क्या करे? दीन इस्लाम की तालीमात नाफिज हो उसके अंदर आकर, तो आत्मा अपना बरनामा रखता है। लिहाजा आप जहां भी चले, जितने भी आप तहकीक करें जाकर, नतीजा यही निकलता है कि हद अकल मकतब तशय्यो के अंदर सेकुलरिज्म की कोई गुंजाइश नहीं है। मतलब एक और शायद कि जो इस किताब के अंदर उन्होंने जिक्र किया, खुद आइम्मा की आरजू थी हुकूमत इस्लामी की पाबर जाई, हुकूमत इस्लामी को इकामा करना। मसलन इमाम सादिक अलैहिस्सलाम से सुदैर सेरफी नकल करता है कि मैंने जब कहा कि अब्बासियान ने क्याम किया हुआ है मसलन, तो हम भी क्याम करें, हुकूमत इस्लामी कायम करें, तो इमाम उसको बाहर ले गए शहर से, वहां एक गल्ला रेबर्ट जो है वो जा रहा था, तो इमाम ने उसकी तरफ इशारा करके कहा कि ऐ सुदैर, अगर इस गल्ले जितनी तादाद भी हमारे यारान व यावरान व मुहिब्बान व शियायान की होती तो मैं क्याम करके हुकूमत कायम कर लेता, लेकिन चूंकि जमीना फराहम नहीं है, यावरान व दोस्तान व मुहिब्बान हकीकी मौजूद नहीं है इस इतनी तादाद में, तो मैं क्याम नहीं कर सकता। वो रावी कहता है मैंने गिना तकरीबन 17 या 25 भेड़े थी वो, यानी हत्ता उस दौर के अंदर इमाम के जो हकीकी यावरान थे वो इस तादाद में भी नहीं थे। हत्ता तारीख ने नकल किया कि इमाम सादिक अलैहिस्सलाम के 4000 शागिर्द थे, लेकिन इमाम कहते हैं कि 4000 में से 17 भी नहीं है कि जिस पर एतमाद करके क्याम किया जाए। तो मुश्किल यावरान की थी, जमीना ना होने का की मुश्किल थी, वाइल्ला इमाम हुकूमत की आरजू थी कि यह हुकूमत हो आकर, उस आरजू आइम्मा को आकर किसने पूरा करना है, इमाम मादी अलैहिस्सलाम। बस बहुत सारे शवाहिद हैं हमारे पास इतने कि जो कभी भी, या एक और शाहिद इमाम काजिम अलैहिस्सलाम के दौर में जब हारून ने आकर ये कहा कि मैं आपका फदक वापस करता हूं, बताएं आपका फदक की कलमरो कितनी है, मैं आपको वापस कर देता हूं, तो इमाम ने कलमरो फदक की उतनी बताई जितनी जमीन पर वो हुकूमत कर रहा था हारून रशीद, यानी कहा ये पूरा फदक है हमारा, दे सकते हो, नहीं दिया। क्यों? फदक खिनाया है कि ये सरजमीन व ममलकत इस्लामी हमारा हक है। हारून रशीद को समझाया कि फदक अगर वापस देना, फदक कलमरो फिर बताई रिवायात में है, यानी वो कलमरो जो इमाम ने बताई जाकर, तो बुजुर्गान यही कहते हैं कि ये वही कलमरो है कि जितनी कलमरो के ऊपर वो क्या कर रहा था, हुकूमत कर रहा था, यानी हुकूमत इस्लामी फदक है। इमाम ने ये तलब किया कि वापस दुआ कर देना चाहते, बस भरमार है शवाहिद की कि जिसके अंदर आकर इंसान ये नतीजा निकालता है कि सेकुलरिज्म मकतब तशय्यो के अंदर कोई हैसियत नहीं रखता, दीन और सियासत का आपस में गहरा रब्त है, और उसकी एक उस दीन का बरनामा क्या है सियासत के अंदर, उसकी बेहतरीन और मुतरक्की तरीन, अगर मुतरक्की तरीन ना भी कहें, बेहतरीन मिसाल इस वक्त खुद ईरान के अंदर विलायत फकीह का निजाम है। अगर इंसान इस निजाम को अच्छे तरीके से समझ ले तो पता चल जाएगा कि इस्लाम कितना गनी मकतब है, कितना गनी मजहब है, कितना गनी दीन है। इख्तिसाद में इसकी अपनी नजर है, इज्तिमा में इसकी अपनी नजर है, सियासत में इसकी अपनी नजर है, हत्ता डॉक्टरी के अंदर अपनी नजर है इसकी। जो भी आप उठा लें अपनी नजर है, और मुफक्किरीन काम कर रहे हैं शवाहिद कुरआनिया व रिवाइया के ऊपर, कलम रो को मुशख्खस कर, यानी वो नक्श कहां कहां पर है मौजूद है किताबों के अंदर, बस दीन और सियासत का आपस में गहरा, और इमाम खुमैनी ने भी कहा है कि दीन और सियासत आपस में ऐनियत रखते हैं, दीन कभी सियासत से जुदा नहीं हो सकता और सियासत कभी दीन से जुदा। अल्लामा इकबाल का शेर भी है, मुझे तो याद नहीं है, चंगेजियत का जहां पर लेकर आते हैं,
दीन सियासत से तो
रह जाती है चंगेजी, अहमियत का नजरिया दे रहा है डॉक्टर अल्लामा इकबाल पे। حالانکہ شیعہ نہیں ہے، دین اسلام کا قائل ہے لیکن عینیت کا قائل ہے، دین اور سیاست آپس میں عینیت رکھتے ہیں. یہ تھی ہماری بات فصل 11 گیارہویں فصل کے اندر، یہ ہماری ختم ہو جاتی ہے. اس کے بعد آخری فصل رہ جاتی ہے دین و اخلاق، انشاءاللہ یہ پھر بعد میں. خدا نے توفیق دی. والسلام علیکم ورحمۃ اللہ.